यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। चाँडो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुन सक्नेतर्फ सजग रहन पत्रकारहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। मस्तिष्क घातको निशुल्क उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी। गेटा मेडिकल कलेजको प्रस्तावित राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा। मध्य प्रदेश सरकारले हुलाकी राजमार्गसँग जोड़िएका 44 स्थानीय तहका युवालाई लागू औषधको कुलतबाट जोगाउन यसै आर्थिक वर्षबाट विशेष अभियान सञ्चालन गर्ने। र अमेरिकामा भीषण हिम आँधीका कारण 7 राज्यमा संकटकाल घोषणा।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्राप्ति र सम्प्रेषणमा सजग भएसँगै चाँडो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुन सक्नेतर्फ पत्रकारहरू सचेत हुनुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले मिथ्या सूचनाले समाजलाई दिग्भ्रमित पार्न सक्ने जोखिमतर्फ आम संचारका माध्यमहरू सचेत हुन जरूरी रहेकोमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारको हक हित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि महासंघले आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभयो। नेकपा एमाले केन्द्रीय कमिटिको आजको बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राख्ने क्रम जारी रहेको छ। ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पेश गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
आगामी निर्वाचनमा वडा अध्यक्ष हुने हो कि गाविस अध्यक्ष हुने हो कि प्रदेश माननीय हुने हो कि माननीय हुने हो कि सभापति हुने हो कि त्यसका चाहिँ साना साना इन्ट्रेस्ट ग्रुप बनाएर मान्छेहरूले गतिविधि गरिरहेको आभास हुन्छ। तर विचारधारात्मक र संगठनात्मक रूपमा पार्टीमा कुनै घुट छैन। यस्तो चिजलाई निर्मूल गरेर पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्छ। त्यसको निम्ति पार्टीको वैचारिक दिशाबाट चाहिँ पार्टीलाई प्रशिक्षित गर्नुपर्छ र पार्टी स्कुलिङलाई तल जिल्लासम्म लगातार सञ्चालन गर्नुपर्छ भन्ने विषयमा जोड़ दिइरहेछन्।
बैठकमा प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने सदस्यहरूले पार्टीलाई आधारभूत तहमै बलियो बनाउन, जनतासँगको सम्बन्ध सुदृढ बनाउन, वैचारिक तथा सांगठनिक अभियानलाई निरन्तर वडा केन्द्रित बनाउनु पर्ने धारणा राख्नु भएको छ। बैठकमा केन्द्रीय कमिटिका सदस्यहरूले आज धारणा राख्ने क्रम नसकिएकाले प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाब अध्यक्ष ओलीले भोलि दिनुहुने प्रचार विभाग प्रमुख गौतमले जानकारी गराउनुभयो। नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको आजको बैठकमा धारणा राख्ने सदस्यहरूले प्रष्ट विचार र स्पष्ट राजनैतिक दृष्टिकोण सहित अगाडि बढ़नुपर्ने, नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्ने, अध्यक्ष सहित सबै नेता कार्यकर्ता श्रम र उत्पादनमा जोड़िनुपर्ने जस्ता धारणा राख्नु भएको छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा बोल्नुहुने सदस्यहरूले नेताको उच्च नैतिक चरित्र र सबैको विश्वास जित्ने खालको हुनुपर्ने, दण्डहीनताको अन्त्य गर्नुपर्ने, सदनलाई सदन छिटो आह्वान गर्न दबाव सृजना गर्नुपर्ने लगायतका विचारहरू राख्नु भएको जानकारी दिनुभयो।
राजनीति दृष्टिकोणको स्पष्टता सहित अगाडि बढ्नुपर्छ भन्ने सबैको भनाइ छ। हाम्रो जीवनशैली खुला पुस्तकको पाना जस्तो हुनुपर्छ। अध्यक्ष सहित सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्छ। कम्तीमा पनि महिनामा 3 अध्यक्ष पनि जोडिनुपर्छ भन्ने छ। हिजो मैले लोकमार्गमा आधारित अभियानको कुरा गरेका थिएँ, मधेसको अभियानको कुरा गरेका थिएँ, उपत्यकाको अभियानको कुरा गरेका थिएँ। आज कतिपय साथीहरूले काठको अभियानको पनि कुरा गर्नुभएको छ, विभागहरूलाई प्रभावकारी बनाउने कुरा उठाउनु भएको छ।
पार्टी प्रवक्ता सापकोटाले महाधिवेशनमा सबैको सहमति देखिएको तर केहीले तत्काल मिति तोक्नु पर्नेमा जोड़ दिनु भएको र केहीले अभियानमा गएर आएपछि मात्रै मिति तोक्नु पर्ने मत राख्नु भएको जानकारी दिनुभयो। माओवादी केन्द्रले पार्टीलाई सबल बनाउन जनताको बीचमा जाने गरी विभिन्न अभियानहरू चलाउने तयारी गरेको छ। माओवादी केन्द्रको केन्द्रीय समितिको आजको बैठकमा 80 जनाले आफ्नो धारणा राख्नु भएको पार्टीले जनाएको छ। गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको शुक्ला फाटाको जग्गामा भारतीय नागरिकले खेतीपाती गरेको विषयलाई कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारले प्रक्रिया प्रारम्भ गरिसकेको बताउनु भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री लेखकले कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने नेपाली भूमि भारतीय नागरिकले भोगचलन गरिरहेको विषयमा सरकारको गम्भीर ध्यानकर्षण भएको र समाधान गर्न कूटनीतिक छलफल पनि गरेको जानकारी दिनुभयो। उहाँले सरकार राष्ट्रको भूमि र सीमानाको रक्षा गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। बैठकको प्रारम्भमा समिति सदस्यद्वय रघुजी पन्त र दिलेन्द्र प्रसाद बडुले शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको जग्गा भारतीयले प्रयोग गरेको विषयमा गृहमन्त्रीको जवाफ माग गर्नुभएको थियो। कैलाली स्थित राष्ट्रिय गौरवको आयोजना गेटा मेडिकल कलेजको प्रस्तावित राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको भौतिक पूर्वाधारतर्फको निर्माण कार्य लगभग पूरा भएको छ। अब केही नीतिगत बाधा फुकेपछि विश्वविद्यालय सञ्चालनमा आउनेछ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
चिकित्सा क्षेत्रमा बहुआयामिक मानिएको गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार संरचना निर्माणका लागि सरकारले हालसम्म 7.5 अर्ब बजेट खर्च गरेको छ। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका अनुसार 2073 सालमा निर्माण कार्य शुरू गरिएको गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार तर्फको निर्माण कार्य लगभग सकिएको छ। हालसम्म गेटामा 40 वटा भौतिक पूर्वाधारका संरचना निर्माण भएका छन्। पूर्वाधारका संरचना मध्ये 28 वटा भवन रहेका छन्, जसमा 600 शैयाको अत्याधुनिक अस्पताल भवन, प्रशासनिक तथा कलेज भवन लगायत रहेका छन्। यसै गरी खानेपानी, सडक लगायत गरी अन्य 12 वटा पूर्वाधारको निर्माण कार्य सकिएको छ। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका प्रोजेक्ट इन्जिनियर पवन रावल गेटामा पूर्वाधार तर्फको निर्माण कार्य लगभग पूरा भएको बताउनुहुन्छ।
अहिलेसम्म आइपुग्दासम्म हामीले 40 वटा पूर्वाधार भन्न सकिन्छ, त्यसमध्ये 28 वटा हाम्रो भवन हो भने अन्य अब बाटो, खानेपानी, अब गेटहरूदेखि लिएर अन्य भौतिक पूर्वाधारहरू हुन्। अब हामी भौतिक पूर्वाधारको लगभग पूरा भएको भन्न सकिन्छ।
51 हेक्टर क्षेत्रफल रहेको गेटा मेडिकल कलेजको पूर्वाधार निर्माणका हिसाबले गेटा विश्वविद्यालयको ढाँचामा शुरू गर्न समस्या नरहेको र त्यसका लागि चाहिने आधारभूत भौतिक पूर्वाधार निर्माण पूरा भएको प्रोजेक्ट इन्जिनियर पवन रावलको भनाइ छ।
अहिलेलाई तत्काललाई अब ऐन विधेयकहरू आयो भने हामीलाई अब शुरू गर्नलाई त केही पनि समस्या छैन, र चाहिने बेसिक पूर्वाधारहरू कोही बनिसकेका छ भने त्यो हामीलाई केही पनि समस्या हुँदैन।
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि सारेको गेटा मेडिकल कलेजको पूर्वाधार तर्फ निर्माण कार्य पूरा भएको सन्दर्भमा अब नीतिगत तथा कानूनी जटिलता फुकाउँदै यसको शीघ्र सञ्चालनमा सरकारवाला समय लाग्न जरूरी देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
सरकारले मस्तिष्क घातको निशुल्क उपचारका लागि तयारी गरिरहेको छ। कान्तिबाल अस्पतालको 63 औं वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्तिबाल अस्पतालमा बाल क्यान्सरको निशुल्क उपचारको व्यवस्था बनाइसकेको र मस्तिष्क घातको उपचारका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो। कान्तिबाल अस्पतालमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको विषयमा आफू जानकार रहेको बताउँदै उहाँले मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। अस्पताल विकास समितिका अध्यक्ष श्री राम सुवेदीले बिरामीको चापको अनुपातमा भौतिक संरचना र जनशक्ति कम रहेको बताउनुभयो। अस्पतालका निर्देशक डाक्टर पंकज रायले अस्पतालमा हाल जनशक्ति र भौतिक पूर्वाधारमा कमी रहेकाले सुधार गर्दै जानुपर्ने आवश्यकता औल्याउनुभयो। देशको एकमात्र सरकारी केन्द्रीय तथा रेफरल बाल अस्पतालका रूपमा रहेको कान्तिबाल विक्रमसम्म 2019 पुष 22 गते स्थापना भएको हो। तत्कालीन समयमा 50 शैयाबाट शुरू भएको यस अस्पतालमा हाल 372 शैया रहेका छन्। अस्पतालले आर्थिक वर्ष 2080-81मा 1,80,000 बाल बालिकालाई सेवा उपलब्ध गराएको त्यस अवसरमा जानकारी गराइएको थियो। मध्य प्रदेश सरकारले हुलाकी राजमार्गसँग जोड़िएका 44 स्थानीय तहका युवालाई लागू औषधको कुलतबाट जोगाउन यसै आर्थिक वर्षबाट विशेष अभियान सञ्चालन गर्ने भएको छ। युवाहरूलाई कुलतमा लाग्न नदिन र लागेको भएमा मुक्त गरी रचनात्मक कार्यमा अग्रसर गराउन अभियान सञ्चालन गर्न लागेको मध्य प्रदेशका गृह संचार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजालले जानकारी दिनुभयो। भारतसँगको सीमानामा लागू औषध कारोबार तथा ओसार पसार नियन्त्रणका लागि सीमावर्ती 19 स्थानीय तहमा सीसीटीभी क्यामेरा जडान गरेर नियन्त्रण तथा निगरानी गर्ने वहाँको भनाइ थियो। अभियान अन्तर्गत लागू औषध नियन्त्रण गर्न विद्यालय तथा समुदाय स्तरमा अन्तर्क्रिया र संवाद गरिने उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ़ेको छ। एयर क्वालिटी इण्डेक्स एक्यूआई का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण 205 एक्यूआई रहेको छ। वातावरणविद भूषण तुलाधरका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढ़ी हुन्छ। एक्यूआई का अनुसार आज काठमाडौँ उपत्यका विश्वको पाँचौं प्रदूषित शहरमा परेको छ। काठमाडौँ उपत्यका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना 2076 पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआई को मान 300 भन्दा बढ़ी भएको अवस्थालाई विपदको रूपमा लिने उल्लेख गरेको छ। विपद रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सड़क सफा गर्न ब्रूमर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बाल बालिका ज्येष्ठ नागरिक बिरामीहरूलाई विशेष सावधानी अप्नाउन सार्वजनिक सूचना जारी गर्ने कार्ययोजनामा उल्लेख छ। राष्ट्रिय वातावरण नीति 2076 अनुसार प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत चुम्बकीय तरंग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथाम सम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति छ। बाजुराकै दुर्गम मानिने हिमाली गाउँपालिका अन्तर्गत साबिकको बिच्छ्या गाविसका 802 घरमा केही महिनाभित्रै बिजुली बल्ने भएको छ। हिमाली गाउँपालिका दुईमा झण्डै 14,55,00,000 रूपियाँ लागतमा सम्पन्न हुने नातिखोला लघु जल विद्युत आयोजनाबाट उत्पादित 1 किलोवाट बिजुली वडा नम्बर 1, 2 र 3 का 682 परिवार र वडा नम्बर 5 स्थित किउडी गाउँका 120 घरमा केही महिनाभित्रै बत्ती बल्दै गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले बताउनुभयो। वर्षौंदेखि अध्ययारोमा बस्दै आएका गाउँले बिजुली बल्ने भएपछि खुशी भएका स्थानीय राजबहादुर थापाले बताउनुभयो। सड़क सञ्जालको पहुँच नभएपछि बिच्छ्यामा बिजुली बाल्न हेलिकप्टर मार्फत हुम्लाको जीवानाबाट सामान ढुवानी गरिएको थियो। सरकारले छिट्टै संघीय संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको अवस्थामा संसदीय समितिहरूले पनि समितिमा विचाराधीन विधेयकहरूमाथि छलफल गर्ने र पारित गर्ने कामलाई अगाडि बढ़ाएका छन्। समितिहरूले कानून निगरानी अनुगमनको साथै सरकारलाई जवाबदेही र जिम्मेवार बनाउने काम पनि गरिरहेको समितिका सभापतिहरूको भनाई छ। संवाददाता तुलसी सापकोटाको रिपोर्ट।
संघीय संसदको हिउँदे अधिवेशन नजिकिएसँगै विषयगत समितिहरूले विधेयकमाथिको छलफललाई तीव्रता दिँदै विधेयक पारित गर्ने कामलाई प्राथमिकता दिएका छन्। संघीय संसद अन्तर्गतका राष्ट्रिय सभाको समितिमा 4 र प्रतिनिधि सभाका विषयगत समितिमा 18 विधेयक छलफलमा रहेका छन्। यसै गरी प्रतिनिधि सभामा थप 1 गैर सरकारी विधेयक र राष्ट्रिय सभामा पानी जहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक दर्ता भएको छ। कानून न्याय तथा मानवाधिकार समितिले पास गरेर पठाएको विधायन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाबाट पारित हुन बाँकी रहेको छ भने समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल सकेर आगामी अधिवेशनमा प्रतिवेदन पेश गर्ने गरी काम गरिरहेको छ। कानून न्याय तथा मानवाधिकार समितिका सभापति विमला सुवेदी:
एउटा मात्र विधेयक हामीसँग छ, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक। 81 ऐनहरू संशोधन भएर आएको विधेयक हो। हामीले अब समितिबाट पास गरेर संशोधन चालु भएको
यसै गरी अर्थ समितिले पछिल्लो समय बैंकिङ कसुर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सुरक्षित कारोबार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास गरेको छ भने भन्सार सम्बन्धी विधेयकमाथिको छलफल समितिमा जारी रहेको छ। अर्थ समितिका सभापति सन्तोष चालिसे:
4 विधेयक पास गर्छु भनेर लागिपरेको छ। बैंकिङ कसुर र सुरक्षित कारोबार दुईटा सकियो। अब अहिले भन्सार विधेयकमा चाहिँ हामी लगातार छलफलमा छौँ, यो पनि सिद्ध्याएर
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा मीडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, तिलगंगा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल कानून व्यवसायी परिषद ऐनलाई संशोधन गर्न बनेका 4 विधेयक विचाराधीन अवस्थामा छन्। यी 4 विधेयक मध्ये 2 विधेयक पास गरेर समितिले प्रतिवेदन तयार पारिसकेको विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी घिमिरेको भनाई छ।
हामीले प्रतिवेदन तयारी गरिरहेका छौँ 2 विधेयकको, अनि त्यसपछि अब अहिले चाहिँ हामी तिलगंगा विश्वविद्यालयको विषयमा छलफल गरिरहेका छौँ। अब यो तिलगंगा विश्वविद्यालय सम्बन्धी जुन विधेयक छ यो हामी अगाडि नै सक्छौँ। त्यसपछि अर्को विधेयक नेपाल कानून परिषद दोस्रो संशोधन विधेयक छ, त्यसलाई पनि हामीले सैद्धान्तिक छलफल गरिसक्यौँ। अब आउने 17 अधिवेशनमा यो 4 विधेयक चाहिँ राष्ट्रिय सभाबाट जान्छ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले हालै भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ। समितिमा निजामती सेवा विधेयक र अख्तियार अनुसन्धान आयोग सम्बन्धी विधेयक छलफल भइरहेको छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
संघीय संसदका महिला सांसदहरूले सबै महिलाहरूको भूमिकालाई समान दृष्टिकोणले हेरिनुपर्नेमा जोड़ दिनुभएको छ। संसदीय मामिला पत्रकार र महिला सांसद बीच आज काठमाडौँमा भएको लैंगिक संवेदनशील संसदीय रिपोर्टिङ सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा महिला सांसदहरूले समान भूमिका र जिम्मेवारीमा रहेका पुरूष र महिला सांसदलाई समान रूपमा हेर्न आग्रह गर्नुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सर्लाही गोडौता नगरपालिका 10 28 वर्षीय राकेश कुमार रावत, काभ्रे प्लाञ्चोक रोशी गाउँपालिका 11 33 वर्षीय दुधराज थिङ र दाङ तुलसीपुर उपमहानगरपालिका 5 34 वर्षीय प्रभास श्रेष्ठलाई पक्राउ गरिएको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ। चितवन जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने 63 मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न समयमा गरी ती मोटरसाइकललाई नियन्त्रणमा लिएर कार्यवाही प्रक्रिया शुरू गरेको हो। डडेलधुरामा स्वास्थ्य बीमा गराउने नागरिकको संख्या बढ़दै गएको छ। विगतको तुलनामा अहिले जिल्लामा स्वास्थ्य बीमा गराउने नागरिकको संख्या बढ़दै गएको स्वास्थ्य बीमा बोर्ड डडेलधुराले जनाएको छ। 2076 साल फागुनदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरू भएकोमा अहिलेसम्म 25,000 नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन्। स्वास्थ्य बीमा प्रति ग्रामीण भेगमा रहेका नागरिकहरूको आकर्षण बढ़ाउन जनचेतनामूलक कार्यक्रमहरू तथा बीमाको फाइदाहरूबारे जानकारी दिने गरेको समेत स्वास्थ्य बीमा बोर्डले जनाएको छ। मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला माता तीर्थ सड़क आजदेखि आगामी माघ 7 गतेसम्म बन्द हुने भएको छ। उक्त सड़क अन्तर्गत मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 5 स्थित महालक्ष्मी खोला नजिकै भीर कटानका लागि सड़कमा यातायात सेवा बन्द गर्न लागि गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडा सैनीले जानकारी दिनुभयो। हरेक हिउँदमा उत्तरी ध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चरा यस वर्ष पनि आइरहेका छन्। अत्यधिक चिसो हुने रूस, उत्तरी चीन, मंगोलिया, साइबेरिया लगायतका क्षेत्रबाट जलपंक्षी हिउँदयाममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्दछन्। नेपालमा हिउँदमा बसाईसरी आउने चरामा हाँस, जलेवा, गंगा चील आदि पर्दछन्। संयुक्त राज्य अमेरिकामा भीषण हिम आँधीका कारण पूर्वी तटीय क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको छ। हिम आँधीका कारण तापक्रममा व्यापक गिरावट आएपछि 7 राज्यमा संकटकाल घोषणा गरिएको छ। केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, त्यसै गरी क्यान्सस, आर्कन्सा, मिजोरी राज्यहरू अनि न्यू जर्सीका कतिपय ठाउँमा संकटकाल घोषणा गरिएको छ। ओहायोदेखि वाशिङटन डीसीसम्म 15 30 सेन्टिमिटरसम्म हिमपात हुने अपेक्षा गरिएको छ। मौसममा आउने पूर्वानुमानसँगै 6 करोड़ भन्दा बढ़ी मानिसका लागि मौसमी चेतावनी जारी गरिएको छ। एक दशकपछि यसपालि ठूलो हिमपात हुने र निकै जाड़ो हुन सक्ने अनुमान गरिएको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन दक्षिण कोरियाको भ्रमणमा रहेकै बेला उत्तर कोरियाले आज क्षेपास्त्र परीक्षण गरेको छ। दक्षिण कोरियाले मार्शल ल लागू गर्ने असफल प्रयासको लागि महाभियोग लगाइएपछि आफ्नो निवासमा थुनिएका कन्जर्भेटिभ राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रयास गरिरहेका बेला ब्लिंकेनको भ्रमण भएको हो। दक्षिण कोरियालाई जापानसँग सहयोग बढ़ाउने युनको नीतिलाई कायम राख्न प्रोत्साहित गर्ने योजना बनाएका ब्लिंकेन सियोलमा वार्तामा रहेकै समय उत्तर कोरियाले ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको र उक्त क्षेपास्त्र समुद्रमा खसेको थियो। प्रहार गरिएको क्षेपास्त्र करिब 1100 किलोमिटर अर्थात 680 माइलसम्म उड़ेको दक्षिण कोरियाली सेनाले जनाएको छ। ब्लिंकेन र वहाँका दक्षिण कोरियाली समकक्षी चो ताई युलले संयुक्त पत्रकार सम्मेलनमा उत्तर कोरियालाई युक्रेन विरूद्ध लड्न सहयोग गरे बाबत रूसले उत्तर कोरियालाई सहयोग गरेको बताउनुभयो। यसैबीच जापानले उत्तर कोरियाली क्षेपास्त्र परीक्षणको विरोध गरेको छ। टोकियोमा प्रधानमन्त्री सिगेरु इसिबाले उत्तर कोरियाले रूससँगको सहकार्यमा प्रविधिमा सुधार गर्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वैकल्पिक वित्त परिचालनबाट जम्मा भएको रकम रोजगारी प्रवर्धन गर्ने, कुल गार्हस्थ उत्पादन वृद्धि गर्न सघाउ पुर्याउने परियोजनाका लागि प्रयोग हुने प्रस्ताव गरिएको छ। अर्थ मन्त्रालयले तर्जुमा गरेको वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 प्रारम्भिक मस्यौदाले विद्युत उत्पादन, प्रसारण तथा वितरण आयोजना, सड़क, रेलमार्ग, विमानस्थल, सुरुङ मार्ग, औद्योगिक विकास पूर्वाधार निर्माणका लागि वैकल्पिक वित्तको स्रोत प्रयोग गर्न सकिने उल्लेख गरेको छ। विधेयकले शहरी विकास पूर्वाधार आधार निर्माण, केबल कार, रन्जु मार्ग लगायत संरचना निर्माण एवं सञ्चालनका लागि कोष परिचालन गरिने प्रस्ताव मस्यौदामा गरिएको छ। विधेयकको मस्यौदा अनुसार निजी क्षेत्रले कार्यान्वयन गर्ने सार्वजनिक निजी साझेदारी अन्तर्गतको राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनामा पनि कोषले लगानी गर्न सक्ने उल्लेख छ। कोषको अधिकृत पुँजी 50 अर्ब बराबरको हुने र चुक्ता पुँजी 10 अर्ब बराबर हुने उल्लेख छ। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले विधेयक हाल मन्त्रालयमा छलफलको क्रममा रहेको र कस्तो बन्ने भन्ने टुङ्गो लागि नसकेको उल्लेख गर्नुभयो। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 49.12 अंकले बढेर 2640.68 बिन्दुमा पुगेको छ। यस दिन बजारको कारोबार पनि उच्च रकमले बढेको छ। सोमबार विभिन्न 312 कम्पनीहरूका 1,54,61,264 किता शेयरहरू 6,30,54,32,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन एक संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने 3 संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। बागलुङको सिगानामा उत्पादित सुन्तलाको बजारीकरणमा बागलुङ नगरपालिकाले सहयोग गरेको छ। बागलुङ नगरपालिकाले सिगानाको गणेश कृषि सहकारीको नाममा सिगानाको रसिलो सुन्तला लेखेको कार्टुन उत्पादन गरेर सुन्तलाको बजारीकरणमा सघाएको हो। नगरपालिकाले पहिलो चरणमा 2,200 कार्टुन निर्माण गर्न 50% अनुदान सुन्तला किसानलाई उपलब्ध गराएको छ। गणेश कृषि सहकारीका अध्यक्ष रामबहादुर खड्काले सहकारी मार्फत सुन्तलाको ब्रान्ड बनाएर बजारीकरण गर्न थालिएको जानकारी दिनुभयो। सिगानामा 200 किसानले वार्षिक 1,00,000-5,00,000 सुन्तला बिक्री गर्दै आएका छन्।
अब खेल समाचार अजय बमबाट।
रश्मि कुमारी घिसिङको उत्कृष्ट प्रदर्शन प्रेरित विभागीय टोली नेपाल एपीएफ क्लबले राष्ट्रिय महिला लीगको दोस्रो चरण सुपर लीगमा वालिङ नगरपालिकालाई 9-0 शानदार जित दर्ता गरेको छ। लगातार दोस्रो जितसँगै 6 अङ्क जोडेको एपीएफ शीर्ष स्थानमा उक्लिएको छ। लगातार दोस्रो पराजय बिहोरेको वालिङ पुछारमा छ। सोमबार सातदो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा एपीएफलाई जित दिलाउन रश्मीले 4 गोल गर्दा गीता राणा र सरू निम्बुले समान 2 र अनिता केसीले 1 गोल गरे। विभागीय टोली त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै मदन भण्डारी गोल्ड कप एन्ड नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। बुटोल उपमहानगरपालिका 10 स्थित रामनगर खेल मैदानमा सोमबार सम्पन्न विभागीय डर्बीमा आर्मीले नेपाल एपीएफ क्लब विरूद्ध 3-1 सेटमा जित निकाल्यो। जितसँगै समूह बीको आर्मीले 3 खेल मात्र 9 अङ्क जोड्यो। आर्मीले यसअघि गुजरात स्टेट भलिबल एसोसिएसन र गलकोट भलिबल क्लबलाई हराएको थियो। दोस्रो हारसँगै एपीएफ 2 अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ। यसअघि गलकोटलाई हराएको एपीएफले गुजरातसँग पराजय बेहोरेको थियो। आर्मीको जितसँगै गुजरातले उपविजेताका रूपमा सेमी फाइनलमा स्थान पक्का गरेको छ। यससँगै प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। सेमी फाइनलमा आर्मी र मणिमुकुन्द भलिबल क्लब तथा गुजरात र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ। कप्तान पेम्बा तामाङको ह्याट्रिकसँगै सङ्कटा फुटबल क्लबले एन्फा यु 16 लिगमा पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा चर्च बोइज युनाइटेडसँग 2-1 पराजित भएको सङ्कटाले एएफसी खुम्बलटार विरूद्ध पुनरागमन गरेको हो। सातदो बाटो स्थित एन्फा मैदानमा सोमबार सम्पन्न खेलमा सङ्कटालाई 4-1 जित दिलाउन पेम्बा एक्लैले 3 गोल गरे। यस्तै 1 गोल भने एल्सन राईले थपे। खुम्बलटारका सूर्य थापा मगरले गरेको गोल भने सान्त्वना बन्यो।
अब मौसम। आगामी 24 घण्टामा गण्डकी बागमती र कोशी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका 1-2 स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 22.7 न्यूनतम 9.6, काठमाडौँको अधिकतम 19 न्यूनतम 8.4, पोखराको अधिकतम 21 न्यूनतम 8.1, वीरेन्द्रनगरको अधिकतम 23.5 न्यूनतम 6.3 र दिपायलको अधिकतम 24.2 न्यूनतम तापक्रम 7.2 डिग्री सेल्सियस। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चाँडो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुन सक्नेतर्फ सजग रहन पत्रकारहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। मस्तिष्क घातको निशुल्क उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी। गेटा मेडिकल कलेजको प्रस्तावित राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा। मध्य प्रदेश सरकारले हुलाकी राजमार्गसँग जोड़िएका 44 स्थानीय तहका युवाहरूलाई लागू औषधको कुलतबाट जोगाउन यसै आर्थिक वर्षबाट विशेष अभियान सञ्चालन गर्ने र अमेरिकामा भीषण हिम आधीका कारण 7 राज्यमा संकटकाल घोषणा। यसका साथै रेडियो नेपालबाट साँझ 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।